यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शिक्षाको सुधारका लागि दृढ़ताका साथ अघि बढ़ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। भ्रष्टाचार मुद्दामा 5 वर्षे हदम्याद हटाउने राज्य व्यवस्था समितिको सर्वसम्मत निर्णय। नवलपरासीको रानी नगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसासिएर 3 जनाको मृत्यु। 17 पुस्तकालय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै र पाकिस्तानमा पहिरोमा परि 12 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एसी परीक्षामा 70% विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट कक्षा सञ्चालनको घोषणा गर्नुभएको छ। दुलेखेल स्थित काठमाण्डु विश्वविद्यालयको 29 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञान लगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको जानकारी गराउनुभयो। उहाँले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढ़ीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढ़ताका साथ अघि बढ़ने पनि बताउनुभयो। उहाँले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीहरूको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशैभर विस्तार गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न संकायमा दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञानसिपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गर्नुभयो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डु विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याएको हाइड्रोजन कार र रिफ्यूलिङ प्रणालीको पनि हिजो शुभारम्भ गर्नुभएको छ। कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा 33,000 अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको हो। प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ। संघीय सांसदहरूका लागि जीवन विज्ञानद्वारा हिजो काठमाण्डुमा आयोजित सो जागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रूपान्तरण गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सुख र समृद्धिका लागि शान्ति आवश्यक छ र शान्ति प्राप्त गर्ने सजिलो माध्यम नै योग भएको बताउनुभयो। कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, बागमती प्रदेशका सभामुख भुवन पाठक, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत लगायतले योग जागरणमा जीवन विज्ञानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा र रमेश नेपालले सहभागीलाई जीवन विज्ञानको प्रयोग गराउनु भएको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा द्वन्द्वक्रममा भएका घटनालाई बिर्सिएर समृद्ध नेपाल निर्माणको अभियानमा जुट्न आह्वान गर्नुभएको छ। पत्रकार दीर्घराज उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक नामक पुस्तकको हिजो काठमाण्डुमा लोकार्पण गर्नुहुँदै सभापति देउवाले विगतको द्वन्द्वपछि स्थापना भएको शान्तिलाई दिगो बनाउँदै सबै वर्ग र समुदायका जनताको पूर्ण सहभागितामा समृद्ध समाज निर्माणमा जुट्नुपर्ने बताउनुभयो। सभापति देउवाले वर्तमान संविधान समावेशी भएकाले सबै जात र समुदायका भावनालाई समेटी अझ राम्रो र साझा बनाउने प्रयास भइरहेको धारणा व्यक्त गर्नुभयो। राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग र योगदानका आधारमा वार्ताका माध्यमबाट मुलुकमा शान्ति स्थापना भएको उल्लेख गर्नुहुँदै सभापति देउवाले अब यसको दिगो व्यवस्थापन र उपलब्धिलाई संस्थागत गर्दै लैजानुपर्ने आवश्यकता औल्याउनुभयो। संक्रमणकालीन न्याय विधेयक सर्वसम्मतिबाट पास भई प्रमाणीकरण समेत हुनु द्वन्द व्यवस्थापनका लागि ठूलो उपलब्धि भएको बताउँदै सभापति देउवाले मुलुक विकासमा अघि बढ़ेको विचार व्यक्त गर्नुभयो। कार्यक्रममा नेकपा एमालेका सचिव लेखराज भट्टले मुलुकको राजनैतिक परिवर्तन र समाजमा रहेको अन्याय र अत्याचार अन्त्यका लागि माओवादी सशस्त्र युद्ध भएको बताउनुभयो। नेपाली कंग्रेसका युवा नेता नयन सिंह महरले द्वन्दका समयमा निर्भीक कलमलाई भाँच्ने प्रयास भए पनि कलमकै बलमा वर्तमान शासन व्यवस्था यहाँसम्म आइपुगेको धारणा व्यक्त गर्नुभयो। पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपालको शान्ति प्रक्रियालाई मौलिक रूपमा टुंग्याउन पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताउनुभयो। त्यस अवसरमा वरिष्ठ पत्रकारहरू कुन्दा दीक्षित, बबिता बस्नेत, लेखक उपाध्यायले माओवादी सशस्त्र द्वन्दका समयमा पत्रकारका भोगाई, क्रूरता, पीड़ा, यातना र अवस्थाको वर्णन गरिएको पुस्तक शान्ति पत्रकारिताको अद्भुत नमूना रहेको उल्लेख गर्नुभयो। भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित 5 वर्ष हदम्यादको प्रावधान हटेको छ। प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकले सर्वसम्मत रूपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने दफा 16 प्रस्तावित व्यवस्थालाई सर्वसम्मत रूपमा हटाउने निर्णय गरेको हो। बैठकको शुरूमा गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको कसूरमा उजुरी अनुसन्धान गर्न 5 वर्ष हदम्याद हटाउन सरकार तयार रहेको बताउनुभयो। उहाँले भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा 5 वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गर्दै भ्रष्टाचारीलाई कुन विधि अनुसार कार्यवाही वा सजाय गर्ने हो त्यसबारे आवश्यकता अनुसार टुंगो लगाउन समितिलाई आग्रह गर्नुभयो। मन्त्री लेखकले सरकार भ्रष्टाचार सम्बन्धी कसूरमा हदम्याद हटाउन तयार रहेको बताएपछि समितिका सांसदहरूले त्यसको स्वागत गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार लगायतका ऐतिहासिक सम्पदाको अवलोकन गर्नुभएको छ। प्रत्येक महिना सार्वजनिक स्थलमा पुग्ने अभियान अन्तर्गत सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रमको हिजो भक्तपुरबाट शुरूआत गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रसहित तौमडी स्थित 5 तले मन्दिर, आकाश भैरव क्षेत्र लगायतको अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। प्रथम महिला सविता पौडेलसहित भक्तपुर दरबार क्षेत्र पुग्नुभएका राष्ट्रपति पौडेलले तलेजुको प्रसाद ग्रहण गर्नुका साथै आकाश भैरव मन्दिरको अवलोकन पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको थियो। राष्ट्रपति पौडेलले अवलोकनका क्रममा आम नागरिकसँग कुराकानी गर्नुहुँदै जनताको गुनासो सुन्नुभएको थियो। भक्तपुर दरबार स्क्वायर परिसरमा उहाँले विद्यार्थीहरूसँग पनि कुराकानी गर्नुभएको थियो। त्यस अवसरमा राष्ट्रपति पौडेलसँग 2072 सालको भूकम्पले जीर्ण भई टेकोको भरमा रहेको कला संग्रहालयदेखि अन्य सम्पदाको तत्काल पुननिर्माण गर्न पहल गरिदिन आग्रह गरिएको थियो। संसदीय सुनवाई समितिले हिजो राजदूत नियुक्तिका लागि सिफारिश भएका व्यक्ति विरूद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गरेको छ। संसद सचिवालय सिंहदरबारमा हिजो बसेको समितिको बैठकमा सरकारले विभिन्न 17 देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिश गरेका व्यक्तिहरूबारे समितिमा उजुरी गर्ने व्यक्तिहरूसँग छलफल गरेको हो। उजुरीकर्ताहरूले राजदूतका लागि नाम सिफारिश गर्दा समावेशी सिद्धान्त अनुसार नगरेको, राजदूतको पुनर्नियुक्ति नहुने, कानूनी व्यवस्था विपरीतका नाम सिफारिशमा परेको, अदालतबाट कसूरदार ठहर भएको व्यक्तिको नाम सिफारिश भएको लगायतका विषयहरू उठाउनु भएको थियो। राजदूत नियुक्तिका लागि सरकारले सिफारिश गरेका व्यक्तिहरू संसदीय सुनवाई समितिबाट अनुमोदन गरेपछि मात्रै नियुक्तिका लागि योग्य हुने कानूनी व्यवस्था रहेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 7 रानी नगरमा निर्माणाधीन सेफ्टी ट्याङ्की भित्र काम गर्ने क्रममा निसासिएर 3 जनाको मृत्यु भएको छ। स्थानीय भोलासिंह छेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको टोयलेटको सेफ्टी ट्याङ्की भित्र काम गर्ने क्रममा बेहोश भएका विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 7 का 38 वर्षीय प्रकाश सिंह छेत्री, 19 वर्षीय गणेश बोगटी र 28 वर्षीय मोहम्मद राजाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शेर्पा समुदाय हिमाल जोगाउने वीर भएको बताउनु भएको छ। नेपाल पर्वतीय प्रतिष्ठानद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताउनुभयो। श्रम तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले राष्ट्रिय आप्रवासन नीति छिट्टै ल्याइने बताउनु भएको छ। श्रम मन्त्रालय, संयुक्त राष्ट्र आप्रवासन संगठन र जर्मनी सहयोग नियोगद्वारा हिजो आयोजित श्रम सम्झौता सम्बन्धी कार्यक्रममा मन्त्री भण्डारीले उक्त नीतिको मस्यौदा तयार गरिएको र त्यसलाई विज्ञहरूको सुझाव लिएर परिमार्जन गरी संसदमा लैजाने बताउनुभयो। खाड़ी मुलुकहरूमा अधिक तापक्रमका कारण त्यहाँ जाने नेपाली श्रमिकको स्वास्थ्यमा समस्या आउने गरेको बताउँदै मन्त्री भण्डारीले करिब 46% युवाको मृगौला सम्बन्धी समस्या देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफूले किसानका पक्षमा इमानदारीताका साथ काम गर्ने प्रतिबद्धता बोकेको बताउनु भएको छ। मुक्तिनाथ कृषि कम्पनीको 6 वार्षिक उत्सवको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले कृषिको व्यवसायीकरणमा प्रविधि, पूर्वाधार, जनशक्ति तथा बजार प्रमुख भएकाले यस क्षेत्रमा व्यवस्थित र रणनीतिक लगानीको आवश्यकता रहेको उल्लेख गर्नुभयो। सरकारले घोषणा गरेको कृषिमा लगानी दर्शकलाई सफल बनाउने दायित्व निजी क्षेत्रको समेत भएको उल्लेख गर्दै मन्त्री अधिकारीले यसका लागि मन्त्रालयले गृह कार्य गरिरहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको काममा ठूलो जिम्मेवारी रहेको बताउनु भएको छ। अध्यक्ष प्रचण्डले हिजो सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनको रक्षा गर्ने, दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारू, मजदूर, किसान लगायतले पाएको अधिकार बचाउने जिम्मा माओवादी केन्द्रको भएको बताउनुभयो। माओवादी केन्द्रले एकताबद्ध भएर परिस्थितिको सामना गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न सबैलाई आग्रह समेत गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लागू औषध दुर्व्यसन विरूद्ध युवा तथा विद्यार्थीहरू सचेत हुन आवश्यक रहेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित लागू औषध दुर्व्यसन विरूद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट मुलुकलाई जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताउनुभयो। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय ऐन 2064 संशोधन गर्न बनेको विधेयक 2080 परेका संशोधन प्रस्तावमाथि छलफल भएको छ। समितिको हिजोको बैठकमा सांसदहरूले बैंकिङ कसुर र चेक अनादार सम्बन्धी मुद्दाको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप व्यवस्थित बनाउन यो विधेयक चाँडै कार्यान्वयनमा आउनुपर्ने धारणा राख्नुभयो। उहाँहरूले चेक अनादार मुद्दामा जेल सजाय भन्दा पनि आर्थिक जरिवानालाई प्राथमिकता दिनुपर्ने, चेक अनादार मुद्दा जुनसुकै जिल्ला अदालतमा चलाउन सकिने व्यवस्था गर्नुपर्ने, मिटर ब्याजको समस्या अझै सुल्झन नसकेको लगायतका विषय उठाउनु भएको थियो। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा हिजोदेखि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल शुरू भएको छ। समितिको हिजो बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा रहेका देहायका समस्यालाई विधेयक आवश्यक भएको बताउनुभयो। उहाँले विधेयक पारित भएपछि नेपालमा नवीकरणीय ऊर्जाको विकास हुने, वितरणको सहज वातावरण तयार हुने तथा ऊर्जा दक्ष प्रविधि र उपकरण प्रयोगमा ल्याउन सकिने उल्लेख गर्नुभयो। मदन पुरस्कार गुठीले विक्रम सम्बत 2080 जगदम्बा श्री पुरस्कार प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादव र मदन पुरस्कार मोहन मैनालीलाई दिने निर्णय गरेको छ। गुठीको हिजो बसेको बैठकले नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्रागिक योगदान गर्नुभएको भन्दै यादवलाई जगदम्बा श्री पुरस्कार र 2080 प्रकाशित पुस्तकहरू मध्येबाट मैनालीले लेख्नुभएको मुकाम रणमैदान, नेपाल अंग्रेज युद्धको बखान पुस्तकका लागि मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ। मदन पुरस्कारका लागि गुठीमा 304 पुस्तक प्राप्त भएका मध्ये मैनाली सहित 5 पुस्तक छनौटमा परेको गुठीले जनाएको छ। मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा प्रकाशित उत्कृष्ट मध्ये एक कृतिलाई प्रदान गरिन्छ भने जगदम्बा श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायत विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने पुरस्कार भएको गुठीले जनाएको छ। मदन पुरस्कारको राशि 4,00,000 र जगदम्बा श्री पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। प्रत्येक वर्ष भदौ 15 गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदैछ। 2065 सरकारले भदौ 15 गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउँदै आएको हो। राजा गिरवाड युद्ध विक्रम शाहको शासनकालमा विक्रम सम्बत 1869 भदौ 15 गते शुक्रबार पुस्तकालय बनाउने सम्बन्धी कानूनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ 15 गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। 17 पुस्तकालय दिवसका अवसरमा 2 अघिदेखि नै सरकारी एवं गैर सरकारी स्तरबाट विभिन्न कार्यक्रम शुरू भएका छन्। सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ। मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा निरन्तर शिक्षाका लागि पुस्तकालय त तय गरेको छ। यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ। कार्यक्रममा पुस्तकालय दिवस सम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ। मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने तयारी गरिएको छ। बाँकेको खजुरामा दक्ष जनशक्ति र पर्याप्त स्वास्थ्य उपकरणको अभावका कारण अझै पनि मातृ मृत्युदरको संख्यामा कमी आउन सकेको छैन। बाँकेबाट संवाददाता आलम खानको यो रिपोर्ट।
बाँकेको खजुरामा गत आर्थिक वर्षमा 3 जना र चालू आर्थिक वर्षमा 1 जना गर्भवती तथा सुत्केरी आमाहरूको ज्यान गएको छ। खजुरा गाउँपालिकाको वार्ड नम्बर 5 2 जना र वडा नम्बर 6 1 जना गरी 3 जना गर्भवती तथा सुत्केरी आमाहरूको ज्यान गएको थियो भने चालू आर्थिक वर्षको भाद्र महिनाको पहिलो सातामा 1 जनाको ज्यान गएको गाउँपालिकाले जनाएको छ। खजुरा गाउँपालिकाको नर्सिङ अधिकृत लक्ष्मी केसीले भन्नुभयो,
लुम्बिनी प्रदेशमा नै आमाको मातृ मृत्यु हाइएस्ट गत वर्ष पनि हाम्रो 3 आमाको चाहिँ मृत्यु भएको थियो।
वडा नम्बर 5 गर्भपतनका कारण अत्यधिक रक्तस्राव हुँदा 2 आमाको ज्यान गएको र वडा नम्बर 6 सुत्केरी भएपछि अस्पतालमा ज्यान गुमाउनु परेको बताउनुभयो। उहाँले भन्नुभयो, चालू आर्थिक वर्षमा वडा नम्बर 7 सोनपुरमा 1 जनाको ज्यान गएको जानकारी दिनुभयो।
मेडिकल कम्प्लिकेसन भन्नाले गर्भ अवस्था हुँदाखेरि नै अलिकति मेडिकल जटिलता भएको र पछि जन्मिने बेलामा औषधि उपचार गर्दा गर्दै पनि कन्डिसनमा चाहिँ इम्प्रुभ नभएर डेथ भएको थियो र एउटा चाहिँ ब्लिडिङले भएको थियो भने यो वर्षको चाहिँ नचाहेर गर्भ रह्यो। गर्भ रहिसकेपछि गर्भपतन गराउनलाई औषधि खानुभयो। त्यो औषधि खाइसकेपछि ब्लिडिङ धेरै भएर टाइममा ट्रिटमेन्ट नपाएर चाहिँ डेथ भयो।
सरकारले दिगो विकास लक्ष्य अन्तर्गत सन् 2030 मातृ मृत्युदर 70 प्रति लाखमा झार्ने लक्ष्य राखेको छ। स्वास्थ्य क्षेत्रमा 5% भन्दा कम बजेट विनियोजन गरिएबाट यो लक्ष्य हासिल गर्न सम्भव छैन। समाज स्वास्थ्य नभएसम्म स्वास्थ्य बच्चा जन्माएर उचित शिक्षाको बन्दोबस्त गर्न सकिँदैन। देशमा विकट ठाउँहरूमा सुलभ र गुणस्तरीय स्वास्थ्य संस्था स्थापनासँगै गर्भ अवस्थाको पहिचानदेखि आमा र बच्चाको अवस्था थाहा पाउने जनशक्ति र उपकरणको व्यवस्था हुनुपर्दछ। त्यस्ता स्वास्थ्य संस्थामा भिडियो एक्सरे लेबको व्यवस्था भएमा शिशु र आमाको स्वास्थ्य अवस्था जानकारी हुन्छ र समयमै सुरक्षित ढंगबाट बच्चा जन्माउन सकिन्छ। तर बाँकेको खजुरामा भने यी सेवाहरू अझै पूर्ण रूपमा लागू हुन नसक्दा मातृ मृत्यु दर बढ्दै गएको
समाचार। पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा गएको पहिरोमा परि 12 जनाको मृत्यु भएको छ। पाक सरकारी उद्धार संस्था रेस्क्यू 11-22 विज्ञप्ति जारी गर्दै खैबर पख्तुनख्वा प्रान्तको दीर जिल्लामा विगत केही दिनदेखिको भारी वर्षाका कारण पहिरो जाँदा 3 महिला 6 बालबालिका र 3 पुरूष गरी 12 जनाको मृत्यु भएको जानकारी दिएको हो। थाइल्याण्डको पाकचोङ जिल्लामा भत्किएको टनेलमा फँसेका 5 दिनदेखि फँसेका 3 जना कामदारको मृत्यु भएको छ। 2 जना चिनिया र 1 जना म्यानमारका कामदार टनेलभित्र जीवितै रहेकाले उद्धार प्रयास गरिएको थियो।
आर्थिक वर्ष 2079-80 अन्त्यसम्ममा नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी 11.8% वृद्धि भई 2.95 अर्ब बराबर पुगेको छ। कुल वैदेशिक लगानी मध्ये चुक्ता पूँजीको अंश 52.8%, संचित 33.7% र कर्जाको अंश 13.5% रहेको छ। नेपाल राष्ट्र ब्याङ्कले शुक्रबार जारी गरेको अध्ययन प्रतिवेदनले 2080 असार मसान्तसम्ममा नेपालमा 58 देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको उल्लेख गरिएको छ। मध्ये भारतबाट सबैभन्दा बढी 1.3 अर्ब 45 करोड 35% र चीनबाट 35.46 करोड 12%, आयरल्याण्डबाट 22.62 करोड 7%, अस्ट्रेलियाबाट 19.06 करोड 6.4% प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनले देखाएको छ। नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानी मध्ये 59.7% औद्योगिक क्षेत्रमा र 40.2% सेवा क्षेत्रमा रहेको देखिएको छ। एमसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत प्रसारण आयोजना अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइन निर्माणका लागि सम्झौतामा हस्ताक्षर भएको छ। एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्स रेल लाइटिङ लिमिटेड भारतका प्रतिनिधि अमोल बाङदेलले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो। नवलपरासी जिल्लामा निर्माणाधीन 400 केभी क्षमताको नयाँ बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म 21 महिनाको अवधिमा निर्माण गरिने आयोजनाका लागि 12.36 मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ। कार्यक्रममा अर्थ सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर रामप्रसाद घिमिरेले निर्माण सम्झौता सम्पन्न भइसकेका तीनवटा सब स्टेशन सहित 18 किलोमिटर प्रसारण लाइनले क्षेत्रीय ऊर्जा व्यापारमा नेपाललाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने साझा यात्राको मुख्य कोषेढुङ्गाको रूपमा सम्झौता भएको बताउनुभयो। सरकारले वित्तीय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रूपमा अनुसन्धान गर्न वित्तीय अनुसन्धान ब्यूरो गठन गर्ने भएको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा शुक्रबार संचार कर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले पछिल्ला दिनमा वित्तीय अपराध बढ्दो क्रममा रहेकोले त्यसको अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गरिने बताउनुभयो। गृहमन्त्री लेखकले उत्तरमा टिंकर नाका तथा कोरोला नाकाका साथै दक्षिणमा बेलैया नाकामा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकांक सकारात्मक नभएकोले त्यसमा सुधार गर्नका लागि सरकारले योजना अघि सारेको बताउनु भएको छ। रूपन्देहीको बुटवलमा नेपाली उद्यमी मंचको 7 राष्ट्रिय नेतृत्व शिव सम्मेलनको शुक्रबार उद्घाटन गर्नुहुँदै उप प्रधानमन्त्री पौडेलले अधिकांश उद्योगहरू 40% क्षमता भन्दा बढ़ी चलन नसकेकोले उत्पादन घटेको र रोजगारीमा समेत प्रभाव परेको अर्थमन्त्रीले बताउनुभयो। नेपाली उद्यमी मंच रूपन्देहीका अध्यक्ष ऋषभ ओझाले देशैभरिका उद्यमीको समस्याका विषयमा सरकारले सोच्नुपर्ने र देशमै केही गर्ने वातावरण निर्माणमा गम्भीर हुनुपर्ने बताउनुभयो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबै दावी भुक्तानी गर्न नेपालका बीमा कम्पनीहरू सक्षम हुने बताउनु भएको छ। नेपाल बीमा प्राधिकरणद्वारा बुटवलमा उद्योग वाणिज्य संघ रूपन्देहीसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दावी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन् र प्राधिकरणले पनि नजिकबाट नियमन गरिरहेको छ भन्नुभयो। अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दावी भुक्तानीका लागि सरकारसँग पहल गरिरहेको पनि त्यस अवसरमा उल्लेख गर्नुभयो।
भुवन आचार्य, अब खेल समाचार।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भूटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनशीपको शुरूआत गर्नेछ। कार्तिक 1 गते दशरथ रंगशालामा शुरू हुने साफ च्याम्पियनशीपको आफ्नो पहिलो खेल नेपालले भूटानसँग कार्तिक 2 गते खेल्नेछ। उद्घाटन खेल कार्तिक 1 गते साबिक विजेता बंगलादेश र पाकिस्तान बीच हुनेछ। समूहमा बंगलादेश पाकिस्तानसँगै भारत रहेको छ। अर्को समूहमा नेपालसहित भूटान मालदिव्स र श्रीलंका छन्। समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। समूह चरणमा 9 तथा 2 सेमिफाइनल र फाइनल गरी साफको 7 संस्करणमा 12 खेल हुनेछन्। नेपालमा लगातार 200 पटक महिला साफ च्याम्पियनशीप आयोजना गर्न लागेको हो। दशरथ रंगशालामा साफ च्याम्पियनशीपको 6 संस्करण आयोजना भएको 2 वर्षपछि पुनः सोही मैदानमा 7 संस्करण आयोजना हुने तय भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाको सम्पन्न बैठकले कार्तिक 1 देखि 14 गतेसम्म साफ च्याम्पियनशीपको आयोजना गर्ने निर्णय गरेको छ। नेपालमा महिला साफ च्याम्पियनशीप हुन लागेको लगातार 3रो पटक हो। नेपालले पहिलो पटक सन् 2019 विराटनगरमा साफको 5 संस्करण आयोजना गरेको थियो। साउथ एसियन फुटबल फेडरेशन साफले सन् 2010 शुरू गरेको दक्षिण एसियाली राष्ट्रहरूमध्ये अफगानिस्तान बाहेक 7 टोलीको सहभागिता रहने साफ च्याम्पियनशीपमा नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन। यसअघिका 6 मध्ये 5 पटक फाइनल खेल्दा सबैमा नेपाल उपविजेता भएको थियो। 2016 14 संस्करणमा बाहेक नेपालले सबैमा फाइनल खेलेको थियो। पछिल्लो पटक काठमाडौँमा भएको बाहेक सबै फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो। 2022 बंगलादेशले पहिलो पटक च्याम्पियनशीप बन्ने क्रममा नेपाललाई हराएको थियो।
अझै बम अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही सबै प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी र गण्डकी प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.7 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:43 भयो भने सूर्यास्त भरे साँझ 6:26 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। शिक्षाको सुधारका लागि दृढ़ताका साथ अघि बढ़ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, भ्रष्टाचार मुद्दामा 5 वर्षे हदम्याद हटाउने राज्य व्यवस्था समितिको सर्वसम्मत निर्णय, नवलपरासीको रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसासिएर 3 जनाको मृत्यु, 17 पुस्तकालय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै र पाकिस्तानमा पहिरोमा परि 12 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।